रेडियो कार्यक्रम नामसालिङ सेरोफेरोमा तपाईँलाई हार्दिक स्वागत छ। म मन्दिरा सुवेदी। यस कार्यक्रमको प्रविधि संयोजनमा हुनुहुन्छ प्राविधिक मित्र समीप तामाङ। यो कार्यक्रम कालिन्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.kalinchokfm.com लगइन गरेर पनि सुन्न सकिन्छ। नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात् एनसिडिसी दोलखाको सहकार्यमा कालिन्चोक एफएमले तयार पारेको कार्यक्रम नामसालिङ सेरोफेरो तपाईँ प्रत्येक महिनाको 20 गते साँझ 5:05 5:30 हाराहारीसम्म सुन्न सक्नुहुन्छ। आज हामी कार्यक्रममा नामसालिङ गतिविधि,
कालिन्चोक गाउँपालिका स्तरीय प्रोफाइल तयार सम्बन्धी 2 दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कालिन्चोक गाउँपालिकाको प्रोफाइल तयार पार्नुको उद्देश्यबारे नामसालिङ सामुदायिक विकास केन्द्रका सुशासन अधिकृत विनोद निरौलाको भनाई,
विकास योजना बनाउन स्वाभाविक रूपले सूचकाङ्कहरू चाहिन्छ, प्रोफाइल चाहिन्छ। प्रोफाइल भन्ने बित्तिकै अवस्था चाहियो, अहिले कुन अवस्थामा छ, कहाँ पुग्ने भन्ने कुराहरू। हाम्रो जुन विकास लक्ष्य तोक्नको लागि हाम्रो धरातल पहिला चाहिँ एकदम स्पष्ट हुनु पर्यो।
र थप जानकारी सहित गाउँपालिका प्रमुख बिनकुमार थामीसँग गरिएको कुराकानी प्रसारण गर्छौँ।
गाउँपालिका र नामसालिक दुईजनै मिलेर हामीले चाहिँ गाउँपालिका स्तरीय चाहिँ प्रोफाइल हामीले बनाइरहेका छौँ। त्यो चाहिँ अहिले प्रोसेसिङको क्रममा छ।
कार्यक्रमको सुरुवात गरौँ नामसालिङ गतिविधिबाट। प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी दिपेन्द्र योञ्जन।
कालिन्चोक गाउँपालिका स्तरीय प्रोफाइल तयार सम्बन्धी 2 दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। यही पौष 3 र 4 गते दोलखाको सिङ्गटीमा आयोजना गरिएको गोष्ठीमा नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा योजना विज्ञको रूपमा कार्यरत तथा पूर्व सहसचिव बसन्त राज गौतमले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सामाजिक सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका सुशासन अधिकृत विनोद निरौला र नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको फिल्ड संयोजक राजन केसीले गर्नुभएको थियो। नामसालिङ सामुदायिक विकास केन्द्र कार्यक्रम प्रमुख हिराकाजी घलेले कार्यक्रमको उद्देश्य बारे जानकारी गराउनु हुँदै कालिन्चोक गाउँपालिकालाई स्रोत र साधनको परिचालन गरी गाउँपालिकामा तयार हुन गइरहेको प्रोफाइलमा केन्द्रित रही गाउँपालिकाको तथ्याङ्क र स्रोतमा छलफल गरी आगामी दिनमा कालिन्चोक गाउँपालिकाले तयार गर्नुपर्ने योजना र स्रोत र परिचालन सम्बन्धी नेपाल सरकारको प्रावधानको विषयमा स्थानीय सरकारको भूमिका बारे छलफल तथा जानकारी आदान प्रदान गरी वस्तु गत पार्श्वचित्र तयार गर्नु कार्यक्रमको उद्देश्य रहेको बताउनु भएको थियो। गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, ग्रामीण विकास टुकी संघ महासचिव मकर ध्वज पाखरिन, दीपज्योति समाज सुधार संघका कार्यक्रम प्रमुख ईश्वरी दाल, जिल्ला समन्वय समिति दोलखाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण सेडाई, वडा कार्यालयका सचिवहरू लगायत अन्य स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कालिन्चोक गाउँपालिकाको आयोजना तथा नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको आर्थिक सामाजिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो। नामसालिङ सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाले कालिन्चोक गाउँपालिकाको स्थानीय समुदायको आर्थिक स्तर वृद्धि गर्न विभिन्न कार्य सञ्चालन गरेको छ। स्थानीय स्तरको आर्थिक विकास गर्न विभिन्न कृषि समूहलाई उन्नत जातको बिउ बिजन, पशुहरू, गाई बाख्रा र कुखुरा वितरण तथा लिड कृषकको विकास र सहयोग जस्तो कार्य सञ्चालन गरेको छ। हाल यस कालिन्चोक गाउँपालिकाको वडा नम्बर 1 विभिन्न कृषि सहकारीका सदस्यहरू मध्ये 18 कृषकलाई गाई वितरण गरिएको छ भने 3 कृषकलाई बाख्रा वितरण गरिएको र 1 कृषकलाई खोर सहितको कुखुरा वितरण गरिएको छ।
गतिविधिपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। तपाईँ अहिले नासाबिकेले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ र समुदायलाई कार्यक्रमबारे जानकारी तथा सूचनाहरू सम्प्रेषण गर्न नासाबिके दोलखाको सहकार्यमा कालिन्चोक एफएमले तयार गरेको कार्यक्रम नामसालिङ सेरोफेरो सुनिरहनु भएको छ। यो कार्यक्रम प्रत्येक महिनाको 20 साँझ 5:05 जाँदा प्रसारण हुन्छ। आदरणीय श्रोता, कालिन्चोक गाउँपालिकाको प्रोफाइल तयारीको लागि सबै सरोकारवाला सक्रिय रूपमा लागि परेको नासाबिके दोलखाले जनाएको छ। स्थानीय तह कार्यान्वयनमा आएसँगै पहिलो पटक कालिन्चोक गाउँपालिकाको प्रोफाइल तयार गर्न लागिएको हो। प्रोफाइल तयार गर्नुको उद्देश्य साथै सरकारी नीति नियम र प्रावधानका बारेमा जानकारी दिँदै हुनुहुन्छ नासाबिकेमा विगत 15 वर्षदेखि सुशासन अधिकृतको रूपमा कार्य गर्दै आउनुभएका विनोद निरौला।
खास गरी यो नामसालिङ सामुदायिक विकास केन्द्र इलाममा स्थापना भएर काम गर्दै गरेको गैर सरकारी संस्था हो र यसले चाहिँ नेपालका विभिन्न जिल्लाहरूमा आफ्नो कार्यक्षेत्र विस्तारको क्रममा अहिले हामी चाहिँ दोलखा दानसम्म पनि काम गरिरहेको छौँ र त्यो काम पनि हामी चाहिँ अलिकति एकीकृत सामुदायिक विकासको माध्यमबाट गर्ने हुँदाखेरि अहिलेको स्थानीय सरकारसँग खास गरी गाउँपालिकासँग चाहिँ अलिक निकटको सम्बन्ध र समन्वय स्थापना गरेर स्थानीय निकायमा सुशासन प्रवर्धन मार्फत कसरी ग्रामीण विकास गर्न सकिन्छ भन्ने उद्देश्य लिएर हामी चाहिँ दोलखामा प्रवेश गरेका छौँ र स्थानीय सरकारको अहिले चाहिँ कस्तो भने निर्वाचन सम्पन्न भयो, पुरानो संरचना छैन र नयाँ संरचनामा गाउँपालिका अथवा स्थानीय सरकार हाम्रो चाहिँ हिँड्ने अभ्यास सुरु गरेको छ। यसबीचमा केही प्रशस्त सम्भावनाहरू छन् भने केही चाहिँ चुनौती र केही अप्ठ्याराहरू पनि छन् गाउँपालिका आफै सञ्चालन गर्नको लागि र प्रशासनिक काम नेपाल सरकारले हेर्ला, नेपाल सरकारका नीतिगत प्रावधानहरूभित्र रहेर गर्ला, तर जुन स्थानीय विकासको मेरुदण्ड हो सहभागितात्मक विकास पद्धति र जनताको वास्तविक चाहनालाई कसरी विकास योजनामा समावेश गर्ने भन्ने चाहिँ खास गरी सामुदायिक विकासमा क्रियाशील सङ्घ संस्थाहरूको क्षेत्राधिकारभित्र पर्छ र त्यसप्रति चासो राख्नु स्वाभाविक पनि हो। यसै सन्दर्भमा नाम्साली सामुदायिक विकास केन्द्रले चाहिँ इलामबाट एउटा अभ्यास सुरु गरेको थियो कि पहिला स्थानीय निकाय हुँदाखेरि भनेको जनप्रतिनिधि निर्वाचित नभइकन आइकन यो चाहिँ अस्तिको निर्वाचनभन्दा अगाडि चाहिँ गाउँपालिकाहरूलाई त्यतिखेर गाउँ विकास समिति अथवा नगरपालिका अथवा जिल्ला विकास समिति उहाँहरूलाई चाहिँ आफ्नो क्षेत्रभित्रको विकास प्रक्रियामा कसरी अधिकतम प्रतिफल प्राप्त गर्ने भनेर सहभागितात्मक रूपले विभिन्न आवाधिक रणनीतिक र वार्षिक योजनाहरू तयार गरेर त्यसअनुसार राष्ट्रिय विकास लक्ष्यहरूलाई समेत समायोजन गरेर अगाडि बढाउन चाहिँ नामसाली सामुदायिक विकास केन्द्रले सहयोग रूपमा कसरी भूमिका निर्वाह गर्न सक्छ भन्ने हाम्रो अभ्यास रहँदै रहेको थियो र यस क्रममा हामीले धेरै गाउँ विकास समितिहरूलाई धेरै नगरपालिकाहरूको आवाधिक योजना विभिन्न रणनीतिक योजना अनि क्षेत्रगत भने सेक्टरल विकास योजनाहरू तर्जुमा गर्न पनि हामीले सहजीकरण गर्यौँ र खास गरी नयाँ सन्दर्भमा अब अहिले पुनर्संरचनाको क्रममा गाउँपालिकाहरू भइसकेपछि त्यही विकास पद्धतिलाई कसरी नयाँ ढाँचामा रूपान्तरण गर्ने भन्ने चाहिँ हाम्रो पनि चासोको क्षेत्र हो र यसको लागि सबभन्दा पहिला अब गाउँपालिकामा स्रोत छ, साधन छ, गर्नुपर्ने आवश्यकता पनि छ र केही गरौँ भन्ने आत्मविश्वास र जाँगर पनि छ। त्यो सबै कुरालाई एकै ठाउँ कसरी मिलाउने भन्दाखेरि त्यसको लागि चाहिँ एउटा योजनाबद्ध खाका चाहियो, विकासको खाका चाहियो, ताकि हामी के रोपेर के फलाउने र त्यो कतिमा मापन गर्ने भन्ने कुराहरूको सहित एउटा योजना बनाउनु पर्यो। त्यसलाई तपाईँ आवाधिक योजना भन्नुहोस्, चाहे चाहिँ विकास योजना भन्नुहोस् वा चाहिँ क्रमबद्ध प्रगति योजना भन्नुहोस्, त्यसलाई चाहिँ कसरी बनाउने भन्ने चाहिँ चासो विषय हो। विकास योजना बनाउन स्वाभाविक रूपले सूचकाङ्कहरू चाहिन्छ, प्रोफाइल चाहिन्छ, प्रोफाइल भन्ने बित्तिकै अवस्था चाहियो, अहिले कुन अवस्थामा छ, कहाँ पुग्ने भन्ने कुराहरू हाम्रो जुन विकास लक्ष्य तोक्नको लागि हाम्रो धरातल पहिला चाहिँ एकदम स्पष्ट हुनु पर्यो। त्यसको लागि हामीलाई प्रोफाइल चाहिन्छ र एनसिडिसीले नाम्साली सामुदायिक विकास केन्द्रले इलामबाट क्रमशः देशका अरू जिल्लाहरूमा पनि स्थानीय निकायहरूलाई चाहिँ गाउँ उहाँहरूको प्रोफाइल तयार गर्न सहयोग गर्दै गरेको थियो र अहिले हामी चाहिँ कालिम्चोक गाउँपालिकामा यस्तै किसिमको विकास मोडल अभ्यास गरौँ भन्ने हिसाबले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढेका छौँ। खास गरी प्रोफाइल भन्ने बित्तिकै आफ्नो क्षेत्रभित्रको आफ्नो गाउँपालिकाको आफ्नो क्षेत्रभित्रको सामाजिक आर्थिक प्राकृतिक स्रोतहरूको अवस्था के छ, हामीसँग के अभ्यासहरू छन्, हाम्रो सूचकाङ्कले के बोल्छ, अब हामी कहाँसम्म पुग्ने, यो कुराहरू सबैको तयार गरेर जुन एउटा खाका तयार गरिन्छ एउटा वस्तुनिष्ठ प्रोफाइल, त्यो चाहिँ विकास योजनाको लागि मेरुदण्ड हुन्छ। हामीले आधार नटेकिकन अहिले हामी कहाँ छौँ भन्ने कुरा थाहा नपाइकन हामी अगाडि बढ्न चाहिँ सक्दैनौँ। कति इफोर्ट लगाउनु पर्ने, स्रोत साधन कस्तो छ, तीलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने कुरा चाहिँ विकास योजनाको चाहिँ प्राथमिकता क्षेत्रभित्र पर्छ।
इलाम लगायत नेपालको करिब 25 जिल्लामा आफ्ना विभिन्न कार्यक्रम अनि गतिविधिहरू सञ्चालन गरिरहेको यस नामसालिङ सामुदायिक विकास केन्द्रको एक जिल्ला हो दोलखा। दोलखामा गत 2072 साल वैशाख 12 गते अनि 29 गतेको विनाशकारी भूकम्प पश्चात तत्काल राहत वितरणका लागि यस संस्थाले राहत सामग्री बाँड्ने काम गरेको थियो। त्यसपछि दोलखा जिल्ला दैविक प्रकोप उद्धार समिति र दोलखा जिल्ला स्थित विभिन्न निकायहरूको समन्वयमा यस साबिकेले 2073 सालदेखि साबिकको कालिन्चोक गाविसमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको थियो भने 2074 सालको सुरुबाट कालिन्चोक र बेगु गाउँपालिकामा आफ्नो कार्यक्रमहरू विस्तार गरेको छ। आज हामी कार्यक्रममा कालिन्चोक गाउँपालिकाको प्रोफाइल तयारीको विषयमा नै केन्द्रित बनेका छौँ। गाउँपालिकाको प्रोफाइल तयार गरिसकेपछि यसबाट के फाइदा पुग्छ? सहकर्मी जीवन लामाले गाउँपालिका प्रमुख बिनकुमार थामीसँग कुराकानी गर्नुभएको छ।
कार्यक्रममा यहाँलाई स्वागत छ।
हजुर धन्यवाद।
कालिचोक गाउँपालिका स्थित नामसालिङ संस्थाले चाहिँ जुन गतिविधिहरू गरिराख्नु भएको छ नि, उहाँहरूले भर्खर मात्र पनि तपाईँहरूको गाउँपालिकाको चाहिँ प्रोफाइल तयार पार्नु भएको छ है?
हजुर, हामी गाउँपालिकाको प्रोफाइलिङको काममा पहिलो चरणमा थियौँ। यसमा चाहिँ गाउँपालिका आफैले यो कार्यक्रम गर्ने भनेर हामीले सोचिरहेको बेलामा नामसालिङ संस्थाले उहाँहरूको पनि कार्यक्रम रहेकोले हामीले उहाँसँग चाहिँ समन्वय गरेर गाउँपालिका र नामसालिङ दुईजनै मिलेर हामीले चाहिँ गाउँपालिका स्तरीय चाहिँ प्रोफाइल हामीले बनाइरहेका छौँ। त्यो चाहिँ अहिले प्रोसेसिङको क्रममा छ।
त्यो प्रोफाइल तयार पारिसकेपछि सिङ्गो गाउँपालिकाको विकास, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि चाहिँ के टेवा पुग्छ जस्तो लाग्छ?
प्रोफाइल भनेको वर्तमान स्थिति अवस्थितिको बारेमा जानकारी हो, कुन अवस्थामा छ, त्यो शिक्षामा कस्तो छ, रोजगारीमा कस्तो छ, साक्षरतामा कस्तो छ, अहिलेको आय आर्जनमा कस्तो छ, यी आदि इत्यादि कुराहरू चाहिँ प्रोफाइलमा उल्लेख भएको हुन्छ। प्रोफाइल भनेको वस्तुगतको चित्र हो। त्यो चित्र चाहिँ कोरिसकेपछि अब हामीले आगामी दिनमा चाहिँ त्यो चित्र हेरेर अहिले कुन अङ्कमा छौँ या कुन कति प्रतिशतमा छौँ, त्यसपछि चाहिँ हामी अब यो पाँच वर्षभित्र हाम्रो कार्यकालमा कति प्रतिशत वृद्धि गरेर चाहिँ समृद्ध बनाउने भन्ने हाम्रो योजना रहेको छ।
उहाँहरूले आर्थिक सहयोग गर्नुभयो या तपाईँहरूलाई चाहिँ प्राविधिक सहयोग के गर्नुभयो नि?
उहाँहरूको दुईटै सहयोग रहेको छ, आर्थिक सहयोग पनि रहेको छ, प्राविधिक सहयोग पनि रहेको छ। गाउँपालिकाले हामीले डाटा सङ्कलन गर्नको निमित्त हामीले चाहिँ हाम्रा नागरिकहरूलाई उपलब्ध गरायौँ। वडा सदस्यको सिफारिसमा नागरिकहरू उपलब्ध गराइसकेपछि उहाँहरूले सङ्कलकहरूले जुन डाटा सङ्कलकहरूले सङ्कलन ल्याउनु भयो त्यसलाई चाहिँ उहाँहरूले प्रोसेसिङ गर्ने काम गर्नुभयो। त्यसपछि हामी नामसालिङ संस्था हामी प्रत्येक वडाका वडा अध्यक्ष सदस्य, महिला सदस्य, दलित सदस्य र गाउँ कार्यपालिकाको टिम नै बसेर हामीले चाहिँ प्रोफाइलको बारेमा चाहिँ हामीले जानकारी लिएर त्यहाँ के थप्न पर्ने, के चाहिँ घटाउन पर्ने, के पुगेन, के थप्नुपर्ने भन्ने क्रममा छौँ। र त्यो प्रोफाइल चाहिँ हामी प्रत्येक वडामा पठाउँछौँ। वडामा पठाइसकेपछि त्यहाँ छुटेका कुराहरू, अलिकति बढी भए जस्तोका कुराहरू, यिनलाई चाहिँ हामीले चाहिँ गरिसकेपछि फेरि हामी एकपटक चाहिँ गाउँपालिका स्तरीय नामसालिङ संस्था र गाउँपालिका बसेर त्यसको प्रोफाइलको काम गर्छौँ।
जस्तो नामसालिङ संस्थाले चाहिँ कालिचोक गाउँपालिका लगायतका बिगु गाउँपालिकाहरूमा पनि उहाँहरूले चाहिँ आर्थिक, सामाजिक विकासका लागि चाहिँ, उन्नतिको लागि चाहिँ त्यहाँका चाहिँ सीमान्तकृत समुदायलाई पनि चेतनामूलक कार्यक्रमहरू अनि जीविकोपार्जनका कार्यक्रमहरू पनि गरिरहेका छौँ भनेर भन्नुभएको छ। गाउँपालिकाको अध्यक्षको हैसियतले यी कुराहरू तपाईँलाई केही जानकारी छ?
नामसालिङ संस्था गाउँपालिकासँग समन्वय गरेर गरिरहेको एउटा सामाजिक संस्था हो। यो हाम्रो गाउँपालिकामा 16-17 संस्थाहरू रहेका छन्। प्रत्येक संस्थाहरू गाउँपालिकासँग कोअर्डिनेसन गरेर काम गरिराख्नु भएको छ। यो अवस्थामा नामसालिङ संस्थाले पनि कोअर्डिनेसनको काम गर्नुभएको छ। उहाँहरूले विशेष गरी चाहिँ कृषि क्षेत्रमा र पशुपालन क्षेत्रमा उहाँहरूको काम देखिन्छ। नामसालिङ संस्था इलाममा दर्ता भएको संस्था हो, तर दोलखा जिल्लामा भूकम्पपछि आइसकेपछि पहिलो चरणमा चाहिँ जुन भूकम्पहरू घर भत्किएका थिए ती घरहरूलाई चाहिँ उहाँहरूले चाहिँ जस्ताको वितरण गर्ने कार्यक्रम गर्नुभयो, छाना छाउने काम गर्नुभयो। त्यसपछि चाहिँ क्रमशः उहाँहरूले पशुपालनको विशेष गरी काम गरिराख्नु भएको छ र अहिले पनि कालिचोक गाउँपालिकाको वडा नम्बर 1 र वडा नम्बर 5 र 6 उहाँहरूको कार्यक्षेत्र रहेको छ। यो कार्यक्षेत्र रहँदा रहँदै कालिचोक वडा नम्बर 1 चाहिँ उहाँहरूले चाहिँ यो जर्सी गाई वितरण कार्यक्रम पनि गर्नुभएको छ र त्यहाँ कालिचोक गाउँपालिका वडा नम्बर 1 चाहिँ जर्सी गाई वितरण सँगसँगै चाहिँ मिनी डेरी उहाँहरूले त्यही चिज उत्पादन गर्नुहुन्छ र त्यो चिजलाई चाहिँ बजारसँग लैजाने चाहिँ उहाँहरूको कार्यक्रम रहेको छ। त्यसो भएको हुनाले आय आर्जनको काम उहाँहरूको त्यस्तै देखिन्छ भने अर्को चाहिँ तरकारी खेतीमा उहाँहरूको टणेल खेती, गोडबेला खेती, म हिजो मात्रै त्यहाँ चाहिँ मोनिटरिङ गर्न गएको थिएँ, मोनिटरिङ जाने क्रममा चाहिँ तरकारी खेती पनि उहाँहरूले गरिराख्नु भएको छ भने अर्को चाहिँ उहाँहरूले गरिराख्नु भएको काम चाहिँ होमस्टे पनि सञ्चालन गर्नुभएको छ। हामी कालिचोक गाउँपालिका प्रत्येक वडाहरूमा होमस्टेको हामीले स्थापना गरिरहेका छौँ। गाउँपालिकाको नीति तथा कार्यक्रम पनि रहेको हुनाले वडा नम्बर 1 चाहिँ नामसालिङ संस्थाले 2 अहिले सञ्चालन रहेको छ र यहाँहरूलाई पनि कुनै बेला आवश्यकता रह्यो या कालिचोक घुम्दै जाँदा पर्दा वडा नम्बर 1 पुग्नुभयो भने त्यो होमस्टेमा बसिदिन म हार्दिक आग्रह गर्न चाहन्छु।
कतिपय गाउँपालिका अनि कतिपय वडा कार्यालयहरूले चाहिँ यी एनजिओ आइएनजिओ भनेको चाहिँ डलरको खेती हुन् भनेर पनि केही समय अगाडि चाहिँ गाउँपालिकामै प्रवेश निषेध सङ्केत गरेको अथवा उहाँहरूको कार्यक्रम नै बहिष्कार गर्ने गरिरहेको अवस्थामा यहाँहरूको चाहिँ कालिम्पोङ गाउँपालिकाले विभिन्न एनजिओ आइएनजिओसँग चाहिँ सहकार्य गरेर अगाडि बढिराख्नु भएको छ, सन्तुष्टि हुनुहुन्छ नि तपाईँ?
हामी कालिम्पोङ गाउँपालिकाले जुन यहाँको प्रश्न रह्यो, हामी कालिम्पोङ गाउँपालिकाको नीति तथा कार्यक्रम जुन गाउँ सभा घोषणा गऱ्यौँ त्यो गाउँ सभामा नै विभिन्न सङ्घ संस्थाहरूको 8.5 करोड जति बजेट चाहिँ हामीले हाम्रो गाउँपालिकाकै बजेट भनेर हामीले प्रस्तुत गरेका छौँ। उहाँहरूको 8.5 करोड पैसा हामी आफ्नै आय स्रोतबाट हामी 3 करोड उठाउन सक्छौँ र सामान्यीकरण अनुदान र सशस्त्र अनुदान गरेर हामी 40 करोडको बजेट प्रस्तुत गरेका छौँ। त्यसो भएको हुनाले उहाँहरूको पैसा डलर खेती होला, पैसाको के को कुरा होला, त्यो कुरा भनेको चाहिँ हामी उहाँहरूको जनताको निम्ति आएको पैसा हो र जसलाई आएको जति बेला आएको जहाँनिर आएको त्यहीँनिर प्रयोग गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग राखेका छौँ। र कालिम्पोङ गाउँपालिकामा अहिले सङ्घ संस्थाले काम गरिरहँदाखेरि अलिकति हिजोको दिनमा भन्दा अलिकति चाहिँ आकर्षक ढङ्गले सञ्चालन गर्नुभएको छ, उत्तरदायी ढङ्गले सञ्चालन गर्नुभएको छ, जवाबदेही ढङ्गले सञ्चालन गर्नुभएको छ, पारदर्शी ढङ्गले सञ्चालन गर्नुभएको छ। त्यसो भएको हुनाले डलरले जीवनसँग गाँस्नुपर्छ भन्ने कालिम्पोङ गाउँपालिका नीति रहेको हुनाले उहाँहरू यसैमा अडिएर यही नीतिसँग लिएर उहाँहरूले चाहिँ हामीसँग चाहिँ स्वीकृति लिएर कुन कार्यक्रम कहाँ कति बेला कसले पाउने हो त्यसको जानकारी प्राप्त गराएर हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
जस्तो अब कतिपय परियोजनाहरू, कतिपय सङ्घ संस्थाहरूको चाहिँ उद्देश्य, कार्यक्रमको उद्देश्य, कार्यक्रमको बजेट चाहिँ उनीहरूको आफ्नै तरिकाको हुन्छ नि, तर यहाँहरूको गाउँपालिकाले चाहिँ गाउँपालिकाका चाहिँ स्थानीयले चाहेको अनुसार त्यहाँको चाहिँ समस्या बुझेर यहाँहरूले चाहिँ माग गरे अनुसारको कार्यक्रम हुनसक्छ।
हामी यसको निम्ति चाहिँ सङ्घ संस्थासँग हामीले बैठक बस्यौँ, उहाँहरूसँग बैठक बसिरहँदाखेरि उहाँहरूको प्रस्ताव पत्रमा जे लेखिएको छ त्यो हुनुपर्छ हामीले पहिलो कुरा गऱ्यौँ। दोस्रो कुरा चाहिँ कुनै कुनै कार्यक्रम त्यही समुदायसँग गरिरहँदाखेरि डाइभर्ट गरेर अझ यति कार्यक्रम सञ्चालन गर्न सकिन्छ भने त्यस्ता कार्यक्रम पनि उहाँहरूलाई अनुरोध गरिरहेका छौँ। अर्को कुरा चाहिँ सङ्घ संस्थाहरूले चाहिँ उहाँहरूले जे उहाँहरूको प्रश्नपत्र भए तापनि उदाहरण दिन चाहन्छु, सेवक नेपालले सार्वजनिक ठाउँमा धारा बनाउने उसको कार्यक्रम रहेको छ। सेवक नेपालले सार्वजनिक स्थानमा धारा बनाउने कार्यक्रम रहिरहँदाखेरि कालिम्पोङ गाउँपालिकाको चाहिँ एक घर एक धाराको नीति भएको हुनाले उहाँसँग बैठक बस्यौँ, छलफल गऱ्यौँ र अहिले उहाँकै संस्थाले चाहिँ एक घर एक धाराको कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ। त्यसो भएको हुनाले कतिपय कुराहरू चाहिँ हामी सङ्घ संस्था होस्, नेपाल सरकारका विभिन्न निकायहरू होस्, उहाँहरूसँगको कोअर्डिनेसनको पाटोको कमीले गर्दा पनि र अर्को चाहिँ हाम्रो आफ्नै बुझाइका कमीले गर्दा पनि कतिपय कामहरू गर्न हामीलाई असजिलो भएको हो। तर सबैको उद्देश्य राष्ट्रलाई माथि उठाउने, समुदायलाई माथि उठाउने, समृद्धि बनाउने भएको हुनाले यसमा कुनै त्यस्तो दुविधा देखिँदैन।
भनेपछि नामसालिङ जस्ता सङ्घ संस्थाहरूको, सामाजिक सङ्घ संस्थाहरूको आवश्यकता चाहिँ कहिलेसम्म पर्ला त?
यो आवश्यकता चाहिँ यस्तो छ, हाम्रो देशमा आवश्यकता चाहिँ मलाई लाग्छ मानव समुदाय रहेसम्म हरेकको आवश्यकता रहन्छ कुनै न कुनै पाटोबाट। आज हामीले आय आर्जनको कुरा गरिरहेका छौँ, आज जीविकोपार्जनको कुरा गरिरहेका छौँ भने हरेक हामीले चाहिँ गाउँ बस्तीहरू चाहिँ व्यवसायीकरण गर्नुपर्नेछ। त्यो बेलामा यी सङ्घ संस्थाहरूले चाहिँ व्यवसायीकरण गर्ने, त्यसपछि व्यवसायीकरण गरिसकेपछि बल्ल चाहिँ हामीले चाहिँ औद्योगिकरणमा पुग्नुपर्ने हाम्रो समाज रहेको हुनाले सङ्घ संस्थाको आर्थिक पाटोमा पनि त्यत्तिकै सहयोगको आवश्यकता रहन्छ। त्यस्तै गरिकन चाहिँ प्राविधिक पक्षमा पनि त्यत्तिकै आवश्यकता रहन्छ र अर्को चाहिँ कोअर्डिनेसनको पाटोमा पनि संस्थाहरूको त्यत्तिकै रहेको हुनाले नामसालिङ संस्था ले अहिले महत्त्वपूर्ण काम गर्यो भनेको अघि नै मैले उल्लेख गरेँ। होमस्टे जस्तो एउटा चाहिँ कम्तीमा किसा तपाईँको जनतासँग गाँसेर तपाईँको उहाँ नै एउटा कार्यक्रम ल्याएको हुनाले यस्तो कार्यक्रमले चाहिँ कम्तीमा उहाँहरूको चाहिँ दुईवटा काम हुन्छ, एउटा चाहिँ होमस्टे भइसकेपछि उहाँहरूको चाहिँ आय आर्जन वृद्धि पनि हुन्छ, एउटा चाहिँ स्थानीय वस्तुहरूको चाहिँ तपाईँको चाहिँ बिक्री पनि हुने भयो, अर्को चाहिँ जो त्यहाँ पुग्नुहुन्छ पाहुनाहरू उहाँहरूलाई चाहिँ धेरै महँगो पनि पर्दैन र त्यहाँको रहनसहन, त्यहाँको चाहिँ तपाईँको सांस्कृतिक पक्ष यी आदि इत्यादिको पनि उहाँहरूले चाहिँ सिप जान्ने भएको हुनाले एउटा रेस्टुरेन्टमा खाना खानुभन्दा एउटा होमस्टेमा खाना खानु चाहिँ उसको चाहिँ ज्ञानको भण्डार लिनु पनि एउटा त्यस्तो पनि देखिन्छ। हजुर,
तपाईँले होमस्टेको अलिकति विषयवस्तु पनि समेट्नु भयो होइन, मैले समेट्न खोजेर चाहिँ फेरि होमस्टेको विषयमा जाँदाखेरि चाहिँ जस्तो कतिपय होमस्टेको नाममा चाहिँ सदरमुकाम अथवा राजधानीबाट चाहिँ पुगेको चाहिँ लगेको शिल्प्याग रक्सीहरू चामलहरू अथवा राजधानीबाट सदरमुकामबाटै लगेको चाहिँ खानेकुराहरू चाहिँ खुवाउने गर्छन् नि, तर तपाईँले भने जस्तो तपाईँले चाहिँ जति होमस्टेको बयान गर्नुभयो त्यहीँका चाहिँ स्थानीय उत्पादन, स्थानीय खानेकुराहरू पनि खान पाउने अवस्था हुन्छ?
होमस्टेमा नामसाली संस्थासँग कुरा गरिरहँदाखेरि उहाँहरूले जहाँ जे उत्पादन हुन्छ त्यो खाने, र त्यहाँ जे उपलब्ध छ त्यसमा चाहिँ सुत्ने बस्ने उहाँहरूको हाम्रो कार्यक्रम रहेको हुनाले होमस्टेमा चाहिँ हामीले अर्ग्यानिक खालको विशेष गरी गाउँमै उत्पादित साग हुनसक्छ, गाउँमै उत्पादित आलु हुनसक्छ, गाउँमै उत्पादित चाहिँ तपाईँको विभिन्न परिकारहरू हुनसक्छ, हामीले खाने ढिँडो हुनसक्छ, रोटी हुनसक्छ, यिनलाई पहिलो चाहिँ हामीले प्रमोट गर्ने उद्देश्य रहेको छ। अहिले गाउँ गाउँमा तपाईँले भने जस्तै विभिन्न हाइजेनिक खानेकुराहरू आइरहेको छ, विदेशी रक्सीहरू पनि आइरहेको छ, यिनलाई चाहिँ हामीले निरुत्साहित गरेर स्थानीय स्तरमा उत्पादित वस्तुहरू चाहिँ हामीले चाहिँ उहाँहरूलाई खुवाउँछौँ र योसँग जोडेर हामीले जान सकेनौँ भने तपाईँको हाम्रो विकास हुन सक्दैन।
भनेपछि त्यस होमस्टेमा स्थानीयको सहभागिता अनि स्थानीयले के लाभ पाउँछ जस्तो लाग्छ तपाईँलाई?
होइन, उहाँहरूलाई यस्तो छ, स्थानीय स्तरमा चाहिँ दुईवटा कुरा हुन्छ। एउटा चाहिँ होमस्टे सञ्चालकको आफैले पनि उसले चाहिँ तरकारी खेती गरेर त्यहाँ प्रयोग गर्न सक्छ भने अर्को चाहिँ वरपर उत्पादित वस्तुहरू उनले होमस्टेमा किन्नेछन् र उनले किनेका तरकारी किनिसकेपछि चाहिँ सामान वस्तुहरू किनिसकेपछि चाहिँ त्यहाँ चाहिँ आय आर्जनको पाटो बढ्दछ। जबसम्म हामीले आय आर्जनको पाटोलाई मजबुत बनाउँदैनौँ तबसम्म समाज रूपान्तरण र विकास गर्न सकिँदैन। त्यसो भएको हुनाले स्थानीय स्तरमा उत्पादित वस्तुहरूको त्यहाँ खपत भइसकेपछि त स्वत रूपमा चाहिँ त्यसको चाहिँ विकास हुँदै जान्छ।
भनेपछि कालिम्पोङ गाउँपालिकाको आर्थिक सामाजिक विकासका लागि चाहिँ नामसालिङ जस्ता सङ्घ संस्थाहरूको आवश्यकता चाहिँ केही हदसम्म अथवा केही समयसम्म चाहिँ आवश्यकता ठान्नु नै भएको छ यहाँले?
होइन, यो बेलामा हामीले सङ्घ संस्थाको पनि आवश्यकता छ, गाउँपालिका स्तरीय स्थानीय तहको सरकारको आवश्यकता पनि छ, प्रदेशको सरकारको आवश्यकता पनि छ, अर्को चाहिँ हाम्रो केन्द्र सरकारको पनि आवश्यकता छ र विभिन्न दात्रे निकायहरूको देशहरूको पनि आवश्यकता छ र महत्त्वपूर्ण आवश्यकता चाहिँ जनताको पनि आवश्यकता छ। जबसम्म जनता ती काममा परिचालन गर्न सकिँदैन तबसम्म गाउँको विकास हुन सम्भावना छैन। त्यसो भएको हुनाले जनता, गाउँपालिका र विभिन्न दात्रे निकायहरू, सरकार, यो सबै मिलेर मात्रै हामीले विकासको चाहिँ परिकल्पना गर्न सक्छौँ।
यहाँको महत्त्वपूर्ण समय अनि विचारको लागि धन्यवाद छ।
हस्, धन्यवाद जीवन सर, तपाईँले पनि व्यस्त समयमा नामसालिङ संस्था कालिम्पोङ गाउँपालिकामा भएका गतिविधिको बारेमा जुन प्रश्न राख्नुभयो यो कुरा चाहिँ गाउँपालिका या अन्य गाउँपालिका र जसले रेडियो सुन्नु भएको छ उहाँहरूसम्म पुर्याउने जुन अवसर दिनुभयो यसको निम्ति कालिम्पोङ गाउँपालिकाको परिवार र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद।
यसै कुराकानी सँगसँगै अब भने हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँलाई नामसालिङ सेरोफेरो कस्तो लाग्यो? यस कार्यक्रमका बारेमा तपाईँलाई केही सल्लाह, सुझाव, प्रतिक्रिया वा जानकारी छन् र हामीलाई पठाउन चाहनुहुन्छ भने सम्झनुहोस्, रेडियो कार्यक्रम नामसालिङ सेरोफेरो कालिन्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज चरिकोट चरिघ्याङ दोलखा। यतिन्जेलसम्म हाम्रो कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई विशेष धन्यवाद। प्रविधि संयोजनमा रहनुहुने प्राविधिक साथी समीप तामाङलाई पनि धन्यवाद व्यक्त गर्दै यस कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सहकर्मी जीवन लामा र दिपेन्द्र योञ्जनसँगै मन्दिरा सुवेदी पनि बिदा चाहन्छु। नमस्कार।